Radio Veri FM, Radio Veri FM,
Radio Veri FM, Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएको पुष्टि, राप्ती ब्युरो इन्चार्ज पक्राउ,
डोरी अञ्चल अस्पतालको सेवाप्रति सेवाग्राह असन्तुष्ट, सरसफाई समेत नगरेको गुनासो,
आयल निगमका प्रमुख गोपाल खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई संसदीय समितिको पत्र, जग्गा खरिदमा अनियमितता गरेको आरोप,
र 19 वर्ष मुनिको एसिया कप क्रिकेटको पूर्वी क्षेत्रको छनौटमा आज नेपाल मलेसियासँग भेट्ने. हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट ढिलो रावत र केशव ढकालको नमस्कार. तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ.
अब खबर विस्तारमा. रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएको पुष्टि भएको छ. नेकपा रोल्पा जिल्ला सेक्रेटरी जागृतिले घर्तीलाई छलफलका लागि आफूहरूसँगै राखेको बताउनु भएको छ. उहाँले घर्तीलाई छलफलका लागि बोलाइएको भन्दै समझदारीमै छलफलमा रहेको दावी पनि गर्नुभएको छ. ससुरालीमा अस्ति राति घरमा सुतिरहेको बेला थवाङ गाउँपालिकाका प्रमुख घर्तीलाई नेकपा कार्यकर्ताले नियन्त्रणमा लिएका हुन्. आज थवाङमा हुने गाउँसभाको उद्घाटनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उप प्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरालाई आफूहरूको अनुमति बिना किन बोलाएको भन्दै उहाँहरूलाई छलफलका लागि बोलाएको नेकपा सेक्रेटरी जागृतिको भनाइ छ.
यसैबीच घरतीको अपहरणमा संलग्न रहेको भन्दै प्रहरीले राप्ती ब्युरो इन्चार्ज केशर बहादुर बाठा मगर सुभाषलाई पक्राउ गरेको छ. हिजो बिहानैदेखि घरती मगरको खोजीमा खटिएको प्रहरीले बाठा मगरलाई साँझ पख पक्राउ गरेको जनाएको छ. बाठा मगर समेतको योजनामा गाउँपालिका अध्यक्ष घरती मगरको अपहरण गरिएको प्रहरीको दावी छ. प्रहरीले घरतीको खोजी कार्य भइरहेको बताए पनि उहाँलाई फेला पार्न नसकेको जनाएको छ. प्रदेश नम्बर 5 का प्रहरी प्रमुख मिङमार लामाले सबैतिरबाट जनशक्ति परिचालन गरी घरतीको खोजी कार्य भइरहेको बताउनु भएको छ.
13 वर्षीय बालक तिलक चन्दको हत्या भएको घटनालाई लिएर कञ्चनपुरको भीमदत्त नगरपालिकामा हिजो दिनभर तनावपूर्ण बनेको छ. हल्दुखाल स्थित महाकाली माविमा अध्ययनरत छात्र तिलक चन्दको हत्याको विषयमा स्थानीय र प्रहरी बीच हिजो झडप भएको छ. प्रहरीले स्थानीयलाई नियन्त्रण गर्न 19 राउन्ड हाइफायर र 8 सेल अश्रु ग्यास प्रहार गरेको छ भने हिजो राति 8 बजेसम्म क्षेत्रलाई भने निषेधित क्षेत्र घोषणा गरेको थियो. प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले आक्रोशित स्थानीयले आरोपित आशिष अधिकारीको गोठ जलाइदिएपछि प्रहरीले बल प्रयोग गर्नु परेको बताउनुभयो. महाकाली जनसेवा मावि कक्षा 8 पढ्ने चन्दको सब प्रहरीले हल्दुखाल नजिकैको खोलामा भेट्टाएको थियो. विद्यालयबाट गत 25 गतेदेखि बेपत्ता रहेका चन्दको सब खेतमा घाँस काट्न गएका महिलाले खोला किनारमा देखेपछि प्रहरीलाई खबर गरेका हुन्. प्रारम्भिक अनुसन्धानबाट चन्दले कानमा लगाएको सुनको मुन्द्राको लोभमा उहाँकै साथीले हत्या गरेको पाइएको प्रहरीको भनाइ छ.
मध्य र सुदूरपश्चिमको एकमात्र रेफरल अस्पताल भेरी अञ्चल अस्पताल नेपालगञ्जमा सेवा लिन जानेहरूले विभिन्न गुनासो सुनाएका हुन्छन्. कसैले 3-4 दिनसम्म पनि स्वास्थ्य परीक्षणको रिपोर्ट नपाएको गुनासो गर्छन् भने केहीले भित्र ल्याब परीक्षण गर्दा ढिला हुने भएकाले महँगोमा बाहिर गर्नुपर्ने अनुभव पनि बताउने गरेका छन्. यस्तै कतिपयले अञ्चल अस्पताल भए पनि सामान्य सरसफाई समेत नभएको गुनासो समेत गरेका छन्. सुनौ बाँके सहकर्मी कमला हमालको सहयोगमा तयार पारिएको यो रेडियो सामग्री राजेन्द्र शाहीबाट.
बाँकेको नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पतालमा उपचार गर्न आउने बिरामीहरूले समयमा उपचार नपाएको गुनासो गरेका छन्. लामो समयसम्म बस्दा समेत उपचारमा ढिलासुस्ती भएको बिरामीहरूको गुनासो छ. बर्दियाबाट श्रीमतीको उपचारका लागि अस्पताल पुग्नुभएका केशबहादुर विक कर्मचारीहरूले समेत राम्रो व्यवहार नगरेको गुनासो गर्नुहुन्छ.
होइन, म खास यहाँ परिवारलाई बिमारी लिएर आएको हो. मेरो अब अलिकति भनाइ के भन्दाखेरि यहाँ अलि सरल तरिकाको व्यवहार चाहिँ देखिएन. भेरी हस्पिटलभित्र पनि आयो जनताले पर्चा दिएको हुन्छ नाम बोलाउनमा कोही आएर यसो हेर्छ अनि टाँटो माटो देख्यो भने त्यो पर्चा हेर्नेले उसलाई अगाडि पठाइदिने यो छ यसले चाहिँ अलिकति अब टाढाबाट आएका बुढापाका वास्तविक रोगीहरू होइन उहाँहरू अब यहीँ नजिकको भएको नाताले अलि उहाँहरूको वर्चस्व बढी भएको पाइयो कि त्यो भएर यसप्रति अलिकति ध्यान दिनुपर्छ र अर्को राज्यले औषधि निःशुल्क भन्ने कुरा सुनियो तर कुनै पनि हस्पिटलमा या भेरी हस्पिटलमा आयो अहिलेसम्म कसैलाई मैले म यो बारम्बार आइन्छ तर यहाँ भेरी हस्पिटलमा निःशुल्क औषधि दिएको चाहिँ देखिएन।
यस्तै बाँकेको जानकी गाउँपालिका वडा नम्बर दुईका भगवती खड्का सरकारले विभिन्न प्रकारका औषधिहरू निःशुल्क पाउने भनेर व्यवस्था गरे पनि अहिलेसम्म कुनै सुविधा नपाएको बताउनुहुन्छ।
आफ्नै समस्या लिएर आएको मेरो हात दुख्छ लोटेर चोट लागेको थियो त्यो चेक गराउन आएको अनि हाम्रो यो हस्पिटल त्यस्तै छ अस्त व्यस्तै छैन भेरी हस्पिटल एउटा सरकारी भन्ने मात्रै हो केही निःशुल्क भन्ने केही पनि छैन त्यही पर्चा फ्री हुन्छ अरू त्यस्तै हो सबै किनेर लिनुपर्छ भन्न त भन्छन् यहाँ के भन्छन् 70 रोगहरूको औषधि उपचार फ्री छ भन्छन् फ्री त के भनौँ अझ आधामा छ भन्छन् तर खै हामीले केही पनि त्यस्तै असुविधा पाएको छैनौँ अनि अरू त त्यस्तै हो फोहोर मैला छ एकदमै हस्पिटल जस्तो ठाउँ अनि बस्न लायकै छैन गन्ना आउँछ चारैतिर यसको लागि अलि सुधार गर्नु पर्यो हामी चाहिँ हस्पिटल आएको अब हामीहरू त सधैँ आइरहेन हामी यहीँ नजिकैको भए मेरो घर चाहिँ खजुरा हो अनि टाढा टाढाबाट आउने मान्छेहरूलाई अलि थाहा पाउनलाई सजिलैसँग थाहा पाउनलाई एउटा बडा पत्र भन्छन् त्यो चाहिँ राखिदिँदा राम्रो हुन्थ्यो।
चिकित्सकहरू समयमा नआउने र चेक जाँच गरेको रिपोर्ट दिन पनि धेरै समय लगाउने गरेको बाँकेको डुडुवा गाउँपालिकाका गणेश बहादुर रोकाको गुनासो छ।
आज म आमालाई लिएर हस्पिटल औषधि गराउन आएको अनि ढाड सम्बन्धी बिरामी हुनुहुन्छ कि त्यसको लागि औषधि यताउताको लागि त अब औषधि त भन्न त सरकारले 70 औषधि फ्रीमा भन्छ त त्यति कुराहरू हामीलाई कुन कुन औषधि फ्री हो त्यो पनि हामीलाई थाहा छैन त्यस्तो केही जानकारी पनि छैन हामीलाई अहिलेसम्म त हामीले जति पनि औषधि कुनै पनि रोगको उपचार गर्दा औषधिहरू सबै बाहिरबाट किन्ने गरेको छ भित्रबाट यो औषधि तपाईँलाई फ्री छ भनेर पनि हामीलाई कुनै जानकारी दिएको छैन समस्या छ भेरी अञ्चल अस्पतालमा त अब धेरै नै अब अरू हस्पिटल हेरेर एकदम सरसफाइमा पनि त्यस्तै छ तपाईँको जताततै फोहोरै फोहोर छ अब औषधि फ्रीमा पाइने भन्ने मेन कुरो त्यो हो कि र औषधि खै अहिलेसम्म त हामीले त त्यस्तो औषधि अहिलेसम्म केही पाएको पनि छैन सबै कुरा किनेरै गरिरहेको छ।
बर्दियाको बाँसगढीबाट भेरी अञ्चल अस्पताल पुग्नुभएका लक्ष्मी तिमिलसेनाको गुनासो पनि उस्तै छ।
रिपोर्ट चाहिँ मलाई त्यो चित्त बुझेन कि उहाँहरूले सबैको एकैपटक निकाल्नु हुँदो रहेछ अब कोही सिरियस बिरामी हुन्छ इमर्जेन्सी हुन्छ कोही अब टाढाबाट आएको हुन्छ जसको पहिला निस्केछ त्यसको दिए त उसले छिटो चेक गरेर गइहाल्छ त्यो भएन त्यो मलाई त्यो पनि चित्त बुझेन अनि यहाँ टोयलेटको पनि एकदमै समस्या हेर्नुहोस् त्यो टोयलेटभित्र पस्नै सकिन्न कुनै टोयलेटको ढोका नै छैन कुनै टोयलेटको चुकुल नै छैन कुनै पानी नै छैन हेर्नु टोयलेटमा यस्तो छ अब सरकारी हस्पिटल भनिन्छ औषधि फ्री त हामीले एउटा बिल्कुलै केही पनि पाएको छैनौँ जस्तो प्राइभेटमा अब उहाँहरूले भन्नुहुन्छ बेड एक्सरे गरेर आउनुहोस् भन्नुहुन्छ बेड एक्सरे गरेर आउने भने चाहिँ भित्र ल यहाँ त प्याक भइसक्नुभयो 12 12 प्याक भइसक्नुभयो बाहिर गरेर आउनुहोस् भन्नुहुन्छ यहाँ के छुट छ भनेपछि डक्टर फी मात्रै छुट छ अरू सबै हामीले तिर्नुपर्छ।
भेरी अञ्चल अस्पताल प्रति बिरामीहरूको गुनासो बढ्दै गएकाले अस्पताल प्रशासनले यस विषयमा विशेष ध्यान दिनु आवश्यक छ।
मुलुकमा पहिलो पटक भएको स्थानीय तहको निर्वाचनपछि अहिले 2 प्रदेश बाहेक सबै प्रदेशमा नयाँ संरचना अनुसार स्थानीय सरकार स्थापना भएका छन्। सबै जसो सेवाहरू स्थानीय तहबाटै दिने भन्दै त्यसै अनुसार प्रक्रिया पनि अघि बढेको छ। यसबाट स्थानीय सरकार बढी अधिकार सम्पन्न र शक्तिशाली बनेका छन्। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका सर्वसाधारणलाई स्थानीय तहमा हुने कामहरू पारदर्शी बनाउन के गर्नु पर्ला भनी सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
स्थानीय तह चाहिँ पारदर्शी बनाउनको लागि सर्वप्रथम जनता सचेत हुनु पर्यो। जनता सचेत गराउनको लागि स्थानीय तहमा नवनिर्वाचित उम्मेदवारहरू हुनुहुन्छ नि उहाँले चाहिँ भएको प्लानिङ सेड्युल चाहिँ फर्स्ट अफ अल बाहिर ल्याएर जनताको सामु देखाउनु पर्यो। देखाइसकेपछि त्यहाँभन्दा पछाडि त्यस अनुसारको प्लानिङ सेड्युल चाहिँ विभाजन गरेर जनताको समक्ष पुर्याएर हामीले यो ठाउँमा यति लगानी गर्दैछौँ योबाट यस्तो तरिका छ भनेर पूर्ण जानकारी गराएपछि मात्रै यसको बजेटमा चाहिँ स्थानीय निकायका काम कारोबारमा चाहिँ पारदर्शिता हुन्छ। जनतालाई चाहिँ यो हामीले पाउने सूचना यस्तो यस्तो हो यो तरिकाले पाउँछौँ भन्ने कुरा पनि जनतामा जनचेतना हुन आवश्यक छ।
अब त्यो गराउनलाई अब जान्ने व्यक्तिहरूले अनि अब भन्नु पर्यो अब जनताहरूलाई भन्नु पर्यो यति आयो अनि के गर्ने हो कस्तो गर्ने हो भन्नु पर्यो त्यति भनेपछि अनि अब सबै अब जनप्रतिनिधिले अनि गर्ने भन्नु पर्यो। बजेट आछ अब जस्तै अब कोही खाने पानीलाई जाला कोही स्कुललाई जाला कोही अब बाटोलाई जाला होइन त्यो भन्नु पर्यो कि उहाँहरूले
स्थानीय तहबाट जो चुनावमा प्रत्यक्ष चिन्नुभएको जनप्रतिनिधिहरूले आफ्नो र पराइन भनेर सबैको भावना बुझेर जनताको आवाजहरूलाई सोचबुझ गरेर सबैलाई पारदर्शी तरिकाले बजेट पास गर्नुहुन्छ भन्ने त्यही हो।
ओडामा स्कुल बाटो घाटो पुल नाला यस्ता भइरहेछन्, यसको लागि सबै समितिहरू बसेर ओडा अध्यक्ष यिनीहरूले राम्रो तहमा लगाउन पर्यो, यो पैसा हिनामिना हुन दिनु भएन।
सूचनाको हक जारी गर्नुपर्छ, सबै नागरिकहरूलाई जानकारी हुनु पर्यो, यति बजेट आयो गाउँमा फलाना फलाना विकासको लागि यति छुट्याइयो भनेर जानकारी हुनुपर्छ,
जानकारी गर्नुपर्छ। त्यसपछि त्यहाँका अब जाने सुन्ने हुन्छ नि ओडावासी, उनीहरूलाई खबर गरेर मिटिङ बसालेर जानकारी दिनु पर्यो। जानकारी गराउनको लागि त त्यहाँको ओडा अध्यक्षले पारदर्शिता गर्नुपर्ने नि त, यति यति रकम आएको छ है, यति यति फला खाने पानीलाई यति छ, बाटोको लागि यति छ, ढलको लागि यति छ, नालाको लागि यति छ, विद्युत यति छ भनेर ओडा अध्यक्षले नै जानकारी गरिदिने हो होइन र, मैले जानेको त यति नै हो।
भेरी खबरमा छिमेक सेरोफेरो लगायतका खबरहरू बाँकी नै छन्, आजलाई भने यो विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले रोल्पाको थुवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएको पुष्टि। राप्ती ब्युरो इन्चार्ज पक्राउ। भेरी अञ्चल अस्पतालको सेवा प्रतिसेवा गराई असन्तुष्ट लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेपालगंजमा टेम्पो र अटो रिक्सा चालकहरूले चालक अनुमति पत्र बिना यात्रु ओसार पोसार गर्न नपाउने अन्तरिम आदेश जारी गरेको छ। उच्च अदालत तुलसीपुर नेपालगंज इजलासमा दर्ता भएको रिट निवेदनको हिजो फैसला गर्दै चालक अनुमति पत्र बिना यात्रु ओसार पोसार गर्न नपाइने भएको हो। उपभोक्ता संरक्षण हित मञ्चका अध्यक्ष अधिवक्ता वसन्त गौतमले एक हप्ता अघि गैर कानूनी र जोखिमपूर्ण रूपमा यात्रु ओसार्ने कार्य विरुद्ध उच्च अदालत तुलसीपुर नेपालगंज इजलासमा दर्ता भएको रिट निवेदन दायर गर्नुभएको थियो। सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कुनै पनि सवारी साधनमा रातो प्लेट भयो भने त्यो निजी हुने र त्यसले भाडामा सवारी प्रयोग गर्न पाउँदैन। बाँकीमा रातो प्लेटको टेम्पो र अटो रिक्सा यातायात कार्यालयमा दर्ता बिना साबिकका गाविसमा दर्ता गरेकै भरमा निर्वाध रूपमा सञ्चालन भइरहेको रेट निवेदन निवेदक अधिवक्ता वसन्त गौतमले बताउनुभयो। कानून त कालो प्लेटका सवारी साधनहरू यातायात कार्यालयमा दर्ता गरी सञ्चालनमा ल्याउनु पर्नेमा बाँकेमा त्यसको पालना नगरिएको अधिवक्ता लोकबहादुर शाहले बताउनुभयो। बाँकेमा 1706 टेम्पो र अटोरिक्सा दर्ता भएको रेकर्डबाट देखिएको छ। यीमध्ये अधिकांश टेम्पो र अटोरिक्साका चालकले चालक अनुमति पत्र बिना नै सवारी चलाइरहेका छन्।
बाँकेका बाढी प्रभावित सुत्केरी महिला तथा नवजात शिशुहरू गरी करिब 270 जनालाई राहत वितरण गरी दावी गरिएको छ। विभिन्न गैर सरकारी संघ संस्था र सामाजिक संघ संस्थाको पहल तथा महिला बालबालिका कार्यालयको समन्वयमा सामग्री वितरण गरिएको बताइएको छ। महिला तथा नवजात शिशुहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आमाहरूका लागि धोती सेनेटरी प्याड र शिशुहरूका लागि बेबी प्याड कपडा लगायतका सामग्री समेत वितरण गरिएको महिला तथा बालबालिका कार्यालयका महिला निरीक्षक घटना शाहले बताउनुभयो।
भूकम्पमा पीडित भएर पनि बाढी पीडितलाई उद्धार कार्य गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै बर्दिया नगरपालिका साथ सिउनियाका 34 वर्षीय कृष्णा खड्कालाई सामुदायिक प्रहरी सेवा केन्द्र बर्दियाले गुलरियामा सम्मान गरेको छ। केन्द्रद्वारा आयोजित कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक महेश विक्रम शाह र सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मालती सुडारीले दोसल्ला उडाई खड्कालाई सम्मान गर्नुभएको हो। अल्का अस्पताल काठमाडौँले खड्कालाई प्रदान गरेको सहयोग 25,000 रकम खड्कालाई नै प्रदान गरेको छ। वैशाख 12 विनाशकारी भूकम्पमा काठमाडौँमा 118 घण्टा पुरिएर घाइते हुनुभएका खड्काले गत साउन 29 बर्दियामा आएको बाढीमा आफ्ना छिमेकी साजना गर्भवती महिलालाई उद्धार गर्नुभएको थियो।
निशुल्क कानुनी सेवाका बारेमा प्रचार प्रसार गर्नुपर्नेमा बर्दियाको गुलरियामा भएको एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। जिल्ला कानुनी सहायता समिति र सामाजिक कानुनी सहायता केन्द्र बर्दियाको आयोजनामा भएको सरकारवाला निकाय बीच एक दिने समन्वय बैठकका सहभागीले यस्तो बताएका हुन्। समितिका अध्यक्ष जिल्ला न्यायाधिवक्ता देवराज भारतीले निशुल्क कानुनी सेवा सुविधाको बारेमा व्यापक प्रचार प्रसार गर्न सरकारवालालाई आग्रह गर्नुभयो। केन्द्रले वार्षिक 40,000 भन्दा कम आय भएका तथा लैङ्गिक हिंसा र द्वन्द्वबाट प्रभावित र घरेलु हिंसाबाट पीडित समाजका विपन्न र कमजोर व्यक्तिहरूलाई निशुल्क रूपमा कानुनी सेवा दिने गरेको छ। उहाँले कानुनी सहायता, मनोसामाजिक परामर्श सेवा, सचेतना अभियान, सञ्चार परिचालन मार्फत न्यायमा सरल र सहज पहुँच स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ। सेवा लिन आउने पीडितलाई औषधि उपचार, बास र यातायात खर्च समेत उपलब्ध गराउने गरेको भन्दै सेवा लिन पीडितलाई आग्रह समेत गर्नुभएको छ। प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले केन्द्रले प्रदान गर्दै आएको सेवा सुविधाको बारेमा स्थानीय तह सङ्घ संस्था सञ्चार माध्यम र जनप्रतिनिधिहरूले समेत प्रचार प्रसार गरी पीडितलाई सेवा लिने कार्यमा प्रोत्साहित गर्नुपर्ने बताउनु भएको छ।
बझाङको 26 पाथीभेरा गाउँपालिका 6 बस्ने जयराज बुढाको हत्या गरी फरार भएका दुईजनालाई प्रहरीले 11 वर्षपछि पक्राउ गरेको छ। 2063 साल साउन 25 गते बेलुकी लेगाउँ स्थित गुजखोरी पौडी सुरमादेवी मेलामा दुर्गा थली गाउँपालिका 7 बस्ने उज्जले दौल्याल र मदन दौल्यालले कुटपिट गर्दा बुढाको ज्यान गएको प्रहरी नायब उपरीक्षक ऋषिराम कर्णेलले बताउनुभयो। बुढाको ज्यान गएपछि फरार भएका दुवैजनालाई प्रहरी चौकी सिसौना चौरबाट पर्सनी मानबहादुर बोहराको कमान्डमा खटीको टोलीले पक्राउ गरेको हो। जिल्ला अदालत बझाङले उज्जले दौल्याललाई 12 वर्ष र मोहन दौल्याललाई 5 वर्ष कैद तोकेको थियो।
सुदूरपश्चिमका विभिन्न राजमार्गमा दशैं तिहारको समयमा हुने दुर्घटनालाई कम गर्नका लागि हाइवे गस्ती सञ्चालन गर्न प्रहरीले पहल थालेको छ। अतरिया स्याउले भीमदत्त राजमार्ग, स्याउले दिपायल कयासिङ राजमार्ग, दिपायल साँफे पहलमानसिंह स्वान राजमार्ग तथा स्याउले बझाङ जयपृथ्वी तथा बैतडीको दार्चुला राजमार्गमा हाइवे गस्ती सञ्चालन गर्न लागि हो। टिआइजी शरद चन्द्रले राजमार्गमा हुने दुर्घटनामा कमी ल्याउने र यो क्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोक्नका लागि नियमित हाइवे गस्ती गरिने बताउनु भएको छ। हाइवे गस्तीका लागि प्रहरीको एउटा छुट्टै टोली परिचालन हुने उहाँको भनाइ छ।
प्युठानमा अल्ट्रा धावक तथा पर्वतारोही पर्वतारोही स्वर्गीय सञ्जय पण्डितको स्मृतिमा सञ्जय पण्डित स्मृति प्रतिष्ठान गठन गरिने भएको छ। जिल्लामा बसेको सर्वपक्षीय बैठकले प्रतिष्ठान गठन गर्नका लागि तदर्थ समिति गठन गरेको छ। पत्रकार महासङ्घ प्युठानका अध्यक्ष महावीर राणाको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको हो। बैठकमा सहभागीले स्वर्गीय पण्डितले प्युठान सहित सिङ्गो देशको नाम संसारभर फैलाएको भन्दै सञ्जयको योगदानका लागि सबै सकारात्मक भएको बताएका छन्। पण्डितको असार 2 गते अमेरिकाको डेनाली हिमाल आरोहणका क्रममा हाई अल्टिच्युडका कारण निधन भएको थियो।
भेरी खबरमा राष्ट्रिय अन्तर्राष्ट्रिय र खेल खबर बाँकी नै छ। नारीलाई भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन सुन्ने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तीनजेल हामीले छिमेक सेरोफ्रो लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। संसदको सुशासन तथा अनुगमन समितिले आयल निगमका प्रमुख गोपाल खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयले पत्राचार गरेको छ। सुशासन समितिले पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै खड्कालाई कारवाही गर्न सिफारिस गरेको छ। सुशासन समितिले आपूर्ति मन्त्रालयलाई पत्र पठाएर छानबिन प्रक्रिया टुङ्गो नपुगेसम्म निगम प्रमुख खड्कालाई दैनिक काम समेत गर्न नदिन निर्देशन दिएको छ। आपूर्ति मन्त्रालयकै छानबिनले पनि जग्गा खरिदमा अनियमितता भएको ठहर गरिसकेको छ।
स्थानीय तहको तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर 2 आगामी असोज 2 गति हुने निर्वाचन का लागि गए राति 12 बजेबाट मौन अवधि सुरु भएको छ। मौन अवधि सुरु भएपछि अब निर्वाचन सम्पन्न नहुन्जेलसम्म कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनु भएको छ। निर्वाचनका लागि प्रदेश नम्बर 2 सबै मतदान केन्द्रमा हिजोदेखि मतदाता परिचय पत्र वितरण र मतदाता शिक्षा पनि सुरु गरिएको छ। परिचय पत्र वितरण र मतदाता शिक्षा आज र भोलि पनि जारी रहनेछ। 2 प्रदेशमा निर्वाचन शिक्षाका लागि 3,500 भन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेविका परिचालन गरिएको आयोगले जनाएको छ। प्रदेश नम्बर 2 जिल्लाका 136 स्थानीय तहमा असोज 2 गति बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म मतदान हुने कार्यक्रम तय भएको छ। स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा 26,64,000 बढी मतदाता रहेका छन्।
जिल्ला समन्वय समिति बर्दियाले विविध कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ। जिल्ला समन्वय समितिका प्रमुख शङ्कर प्रसाद थारूको अध्यक्षतामा बसेको समितिको बैठकले दीपावली, प्रभात फेरी, अन्तर्क्रिया, फलफुल वितरण र प्रभात फेरी लगायतका कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो। समितिले असोज 2 गतेदेखि 4 गतेसम्म प्रत्येक दिन साँझ आफ्नो घर, कार्यालय तथा सार्वजनिक स्थलमा दीपावली गर्न जिल्लावासीलाई अनुरोध गरेको छ। बैठकले जिल्लाका 8 स्थानीय तहका वडा तथा टोलमा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउन अनुरोध गरेको छ। बैठकले संविधान दिवसको मुख्य दिन असोज 3 जिल्ला समन्वय समितिको हलमा विशेष कार्यक्रम गर्ने पनि बताएको छ।
भेरी खबरमा अब लागू केही विदेशका खबरतिर। दक्षिण इराकमा अतिवादी इस्लामिक संगठन आइएसको 2 आक्रमणमा 60 मारिएका छन् भने 200 बढी घाइते भएका छन्। दिकुआर प्रान्तको राजधानी नासिरियाको एक रेस्टुरेन्टमा आत्मघाती आक्रमणकारीले आफैलाई विस्फोट गराएको बताइएको छ। आक्रमणकारीले सेनाले चोरेको गाडी समेत प्रयोग गरेको सुरक्षा अधिकारीहरूले जनाएका छन्। यसको केही समयपछि एक सुरक्षा चेकपोस्टमा विस्फोट गराउँदा 7
ट्र्याक सहितको फुटबल मैदान निर्माण गरेको जनाएको छ। काठमाडौँको भद्रकालीमा रहेको सैनिक मुख्यालयमा निर्मित मैदानको प्रधान सेनापति राजेन्द्र छेत्रीले एक समारोहका बीच उद्घाटन गर्नुभएको छ। अन्तर्राष्ट्रिय स्तरको प्यारा फिट सहितको रङ्गशाला करिब 10 महिनामा निर्माण सम्पन्न भएको सैनिक मुख्यालयले जनाएको छ। यो रङ्गशाला निर्माणमा 14 करोड खर्च लागेको बताइएको छ। एथलेटिक्स ट्र्याक निर्माणका लागि 8 करोड 65 लाख र फुटबल मैदानका साथै रङ्गशाला बााउन्डिङका लागि भने 5 करोड 35 लाख खर्च भएको बताएको छ। 10 दिनको एथलेटिक्स ट्र्याकमा अन्तर्राष्ट्रिय मान्यता र नियम अनुसारको सेन्थेटिक म्याट पनि प्रयोग गरिएको छ।
19 वर्ष मुनिको एसिया कप क्रिकेटको पूर्वी क्षेत्रको छनौटमा नेपालले आज घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दै भएको छ। मलेसियामा भइरहेको प्रतियोगिता अहिले केबिरमा सुरु हुने जनाइएको छ। नेपाल समूह विजेताका रूपमा सेमी फाइनलमा प्रवेश गरेको हो। यो प्रतियोगिताको फाइनलमा पुग्ने 2 टोली 1 वर्षपछि उनी एसिया कप क्रिकेटका लागि छनौट हुने भएकाले नेपालको लक्ष्य फाइनलमा पुग्ने रहेको प्रशिक्षक विनोद दासले बताउनु भएको छ। खेल खबरसँगै रेला बिहानको भेरी खबर सकियो। बिदाउन गेलसम्मका मुख्य खबर फेरि एकपटक।
रोल्पाको थोवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घरतीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएको पुष्टि। राप्ती ब्युरो इन्चार्ज पक्राउ।
भेरी अञ्चल अस्पतालको सेवाप्रति सेवाग्राही असन्तुष्ट। सरसफाई समेत नगरेको गुनासो।
आयल निगमका प्रमुख गोपाल खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई संसदीय समितिको पत्र। जग्गा खरिदमा अनियमितता गरेको आरोप।
र 19 वर्ष मुनिको एसिया कप क्रिकेटको पूर्वी क्षेत्रको छनौट को सेमी फाइनलमा नेपाल आज मलेसियासँग भिड्दै। हवस् तरीलाई बिहान 6:30 बजेको भेरी खबर यति नै। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै ढिलो राउत र केशव ढकाल बिदा हुन्छु। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।